यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। बजारमा खाना पकाउने ग्यासको अभाव नभएको नेपाल आयल निगमको भनाई। ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योगीलाई आयल निगमको निर्देशन। मौसमले साथ दिँदा गत वर्ष भन्दा यस वर्ष बढ़ी क्षेत्रमा रोपाई। र युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल र ड्रोनबाट गरेको आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु, दर्जनौ घाइते। अब समाचार विस्तारमा। नेपाल आयल निगमले टेकु स्थित कार्यालयबाट खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन विभिन्न 5 कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल एचपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योग मार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान 11 देखि अपरान्ह 5 बजेसम्म 14.2 केजीका ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछ। गत जुलाईमा मात्रै करिब 49,000 मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। उद्योगीले यही साउन 1 गतेदेखि 15 गतेसम्म 26.5 मेट्रिक टन ग्यास आयात गरेका छन्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा ग्यासको अभाव देखिएको छ। उपभोक्ताबाट बजारमा ग्यास अभाव भएको भन्ने गुनासो आइरहेका तर्फ उद्योगीको ध्यान आकर्षण गराउँदै निगमले ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योगीलाई निर्देशन दिएको छ। दैनिक रूपमा माग अनुसार ग्यासको आपूर्ति भइरहेको प्रश्न पार्दै निगमले ग्यास नपाएको अवस्थामा हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। मौसमले साथ दिँदा यस वर्ष गत वर्षको तुलनामा मुख्य खाद्यान्न बाली धान रोपाईको क्षेत्र बढ़ेको छ। ढिलो गरी मनसून शुरू भएका कारण असार संहितासम्म सुस्त रहेको यस वर्षको रोपाई साउन लागेपछि भने उल्लेख्य रूपमा बढ़ेर मध्य साउनसम्म आइपुग्दा झण्डै 93% हाराहारीमा पुगेको छ। केशव ढुंगानाको यो रिपोर्ट।
साउन लागेदेखि लगातार वर्षा हुँदा यस वर्ष विगतको तुलनामा धान रोपाई हुने क्षेत्र बढेको छ। आकाशीय पानीमा निर्भर धेरै क्षेत्रमा विगतमा रोपाई हुनै नसक्ने गरेकोमा यस वर्ष भने किसानलाई मौसमले केही ढिलै भए पनि साथ दिएको छ। साउनको 15 गतेसम्म आइपुग्दा नेपालमा धान रोपाई हुने करिब 13,70,000 हेक्टर क्षेत्रमध्ये झण्डै 93% अर्थात 12,70,000 हेक्टर क्षेत्रमा रोपाई भइसकेको छ। गएको वर्ष भने साउनको 18 गतेसम्ममा जम्मा 83% क्षेत्रमा मात्रै रोपाई भएको थियो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
असारको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म पानी राम्रो पर्यो, त्यसले गर्दाखेरि रोपाई बढ्यो। गत वर्ष श्रावण 18 गते लगभग 84% चाहिँ रोपाई भएको थियो। अहिले चाहिँ सुदूरपश्चिममा चाहिँ लगभग रोपाई सिद्धिएको छ। कर्णाली प्रदेशमा पनि अब लगभग सकिने क्रममा छ।
कृषि विभागका अनुसार साउन 15 गतेसम्ममा सुदूरपश्चिम प्रदेशका लगभग सबै क्षेत्रमा रोपाई भइसकेको छ भने कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा 95% भन्दा बढी क्षेत्रमा रोपाई भइसकेको छ। धान उत्पादनको पकेट क्षेत्र मानिने मधेस र कोशी प्रदेशको तराईका जिल्लामा भने साउन महिना भरि नै रोपाई हुने गरेका कारण केही ठाउँमा अझै रोपाई हुन बाँकी छ। फेरि एकपटक बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
मधेसमा त साउन भरि नै धान रोप्ने चलन हुन्छ। याल निनोको प्रभावले गर्दा मौसममा चाहिँ गडबडी हुन सक्छ, पानी चाहिँ कम पर्न सक्छ भनेर मधेसमा चाहिँ बियाड चाहिँ ढिलो राखेको अवस्था थियो। त्यसले गर्दा यो मधेसको रोपाई चाहिँ यो साउन लागेपछि बेर्न तयार भइसकेपछि रोप्दाखेरिमा चाहिँ यो मधेसको चाहिँ रोपाई वातै बढ्यो र पानी पनि पर्यो, त्यस कारणले गर्दाखेरिमा चाहिँ यो रोपाईको प्रतिशत चाहिँ पोहोरको भन्दा अहिले बढेको चाहिँ पाइएको।
धानको राम्रो उत्पादन लिन असार महिनाभित्र नै रोपाई गरिसक्नुपर्ने हुन्छ, तर जमिनको तयारी नहुने, मौसमले साथ नदिने जस्ता विविध कारणले नेपालको तराई क्षेत्रमा साउन महिनाभरि नै रोपाई हुने गरेको छ। यस्तो अवस्थामा राम्रो उत्पादन लिन छिट्टो पाक्ने प्रजातिको धान रोप्नुपर्ने सुझाव दिनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ बाली विज्ञ डाक्टर प्रदीप शाह।
खास हेर्ने हो भने असार भित्र रोपिनी सक्नु पर्ने हो, तर फेरि जमिनहरू तयारी भएको हुन्न तराईमा, जति ढिलो रोपाई गर्यो त्यति नै अब उत्पादन चाहिँ अलिक कम नै हुन्छ, जुन नर्मल रोपाई भन्दा चाहिँ अलिक कम नै हुन्छ। ढिलो रोपाई गर्नु छ भने सर्ट ड्युरेसनको रोप्ने, जस्तो कि कुनै भेराइटी हर्दिना एक भनेर भेराइटी छन् त्यो चाहिँ 110-115 दिनमै पाक्छ।
नेपालमा आन्तरिक उत्पादनले नपुगेर वर्षेनी अर्बौंको धान आयात हुने गर्दछ, त्यसैले नेपालीको प्रमुख खाद्य बाली धानको उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा नै ठूलो योगदान पुग्न सक्दछ। यसका लागि वर्षेसँगै चैत्य धान खेतीको क्षेत्र विस्तार गर्नुपर्ने र निर्माणाधीन कोशी मरिन डाइभर्सन लगायतका ठूला सिंचाई आयोजनाहरूको निर्माणलाई तीव्रता दिनुपर्ने कृषि क्षेत्रका विज्ञहरूको सुझाव छ। केशव ढुंगाना, रेडियो नेपाल, काठमाडौँ।
मौसमले साथ दिँदा गत वर्षभन्दा बढ़ी क्षेत्रमा रूपाई सम्बन्धी रिपोर्टपछि अब बाँकी समाचार। सिराको गोल बजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठ पुदे सहमति भएको छ। लानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गैराती गृहमन्त्री गुरूङ यादवको घर सिराको औरै गाउँपालिकाको तुलसी आइपुग्नु भई मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठ बुधे सहमति भएको हो। मृतकका परिवारले राख्नु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कार्यवाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायत मागमा सहमति भएको गृहमन्त्री गुरूङले जानकारी दिनुभयो। यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उहाँले उल्लेख गर्नुभयो। गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्नुहुँदै गृहमन्त्री गुरूङले घटनामा दोषीलाई कार्यवाही गरिने बताउनुभयो। सुनसरीको देवानगंजमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला साउन 14 गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो। सिराको गोल बजारमा गत बिहिबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई 10 लाख रूपियाँ राहत उपलब्ध गराइने भएको छ। गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने साथै स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिग पनि स्थापना गरिने भएको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मका लागि कर्फ्यू आदेश हटाइएको हो। यसअघि साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। कर्फ्यू हटाइए पनि स्थानीय प्रशासन ऐन 2028 बमोजिम तोकिएका क्षेत्रमा 5 जना भन्दा बढ़ी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना गर्न निषेध गरिएको छ। यसै गरी जिल्ला प्रशासन कार्यालय धनुषाले पनि जारी गरेको कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी सूचना अनुसार आज बिहान 10 बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो। यसअघि साउन 14 गते दिउँसो 3:30 बजे जारी गरिएको कर्फ्यू आदेश जिल्ला सुरक्षा समिति बैठकको निर्णय अनुसार आज बिहान 10 बजेदेखि हटाइएको प्रशासनले जनाएको छ। हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घर दैलोमा सवारी चालक अनुमति पत्र लाइसेन्स घर दैलोमा ढुवानी गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत यातायात व्यवस्था सेवा केन्द्र रूकुम पश्चिम र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाक मार्फत नागरिकको घर दैलोमा ढुवानी शुरू भएको हो। यसका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुन कुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्द प्रसाद पाण्डेले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरी सो कार्यको औपचारिक आरम्भ गर्नुभएको थियो। नेपाल सरकार मन्त्री परिषदको गत चैत 13 गतेको बैठकबाट स्वीकृति शासकीय सुधार सम्बन्धी सरकारी सेवा घर घरमा नै उपलब्ध गराउने उल्लेख भए बमोजिम हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिनुभयो। घर दैलोमा सवारी अनुमति पत्र पुर्याउने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत जुम्ला र रूकुम पश्चिम जानुपर्ने झन्झट अब समाप्त भएको उहाँले बताउनुभयो। अविरल वर्षा, पहिरो तथा बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार केही सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन् भने केही सड़कहरू राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। काभ्री पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथो कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी कान्ति लोकपथमा पनि बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोको अरनीको राजमार्गका 0 किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। दोलखाको लामा साँखु रामेछाप सड़क खण्ड, रसुवाको पासाङ ल्यामु सड़क खण्ड, सामाखोसी खोलाको बाबले सड़क कटान गरेपछि उक्त सड़क पनि अवरूद्ध भएको छ। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको 71 वर्ष आज पूरा भएको छ। यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओ मिङले दुई देश बीचको परम्परागत मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राजदूत चाङले जारी गर्नुभएको शुभकामना सन्देशमा चीन नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको 71 वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा विगत 71 वर्षदेखि दुवै मुलुकबीच दिगो मित्रता, पारस्परिक सम्मान र आपसी लाभमा आधारित सहकार्य निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरिएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रूसले आज बिहान युक्रेनको राजधानी किएवलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। किएवका मेयर भिताली क्लिस्टोका अनुसार सोलोमियास्की जिल्लामा मिसाइलका भग्नावशेष खस्ता 5 तले आवासीय भवनमा क्षति पुगेको छ भने भवनभित्र केही व्यक्ति फँसेको आशंका गरिएको छ। जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तल्ला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फँसेको अनुमान गरिएको छ। दुई दिनदेखि रूसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा 10 जनाको मृत्यु भएको थियो भने 50 भन्दा बढी घाइते भएका थिए। सोही क्रममा एउटा रूसी मिसाइल पोल्याण्डको हवाई क्षेत्रमा प्रवेश गरेको थियो। यसैबीच राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसको मिसाइल आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। शुक्रबार अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको कुराकानीमा उहाँले यस्तै सत्ता वाशिङटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेट सकारात्मक र फलदायी रहेको बताउनु भएको थियो। स्पेनको उत्तरी अफ्रिकी भूभाग सिउटामा मोरक्कोबाट ठूलो संख्यामा आएका प्रवासीहरूले सीमा पार गर्ने प्रयास गर्दा भएको भागदौड र अव्यवस्थामा 57 जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यमका अनुसार करिब 60,000 आप्रवासीले एकै पटक सीमा पार गर्ने प्रयास गरेका कारण स्थिति नियन्त्रण बाहिर पुगेको थियो। घटनापछि स्पेनका प्रधानमन्त्री पेट्रो सान्जेजले यस घटनाका लागि मानव तस्करीमा संलग्न गिरोहहरूलाई जिम्मेवार ठहर गर्नुभएको छ। उहाँले यसलाई स्पेनको क्षेत्रीय अखण्ड माथिको उल्लङ्घन भएको बताउनुभयो। स्पेनी अधिकारीहरूका अनुसार 48,000 भन्दा बढी आप्रवासी स्वेच्छाले मोरक्को फर्किएका छन्। यो घटना स्पेनको सर्वोच्च अदालतले हालै दिएको एक महत्वपूर्ण निर्णयपछि भएको हो। र देशभरि मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसै गरी आज राति कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली पहाड़ी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बजारमा खाना पकाउने ग्यासको अभाव नभएको नेपाल आयल निगमको भनाई। ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योगीलाई आयल निगमको निर्देशन। मौसमले साथ दिँदा गत वर्ष भन्दा यस वर्ष बढ़ी क्षेत्रमा रोपाई। र युक्रेनको राजधानी किएवलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु, दर्जनौ घाइते। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।